उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी दौलत विक्रम विष्टको चपाइएका अनुहार लिएर आएका छौं। चपाइएका अनुहार विगत 7 श्रृंखलादेखि हामी शुक्रबारको श्रुति सम्वेकमा सुन्दै आएका छौं। यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। यो उपन्यासको भूमिका स्वरूप औपन्यासिक क्षेत्रमा नयाँ क्षितिज शीर्षक दिएर तारणा शर्माले लेख्नुभएको छ। मञ्जरी र एक पालुवा अनेकौं याम जस्ता नेपाली सामाजिक जीवनको मनोविश्लेषणात्मक अध्ययन प्रस्तुत गर्ने दुई मोटा उपन्यासहरू लेख्ने दौलत विक्रम विष्टको वरिष्ठ कलमले चपाइएका अनुहार भन्ने अचम्मको संयमित र विचारोत्तेजक पातलो उपन्यास जन्माएको छ। हुन त छोटो कथा लेखेर विष्टज्यूको कलमले आफ्नो प्रतिभाको सुन्दर परिचय दिँदै आएको नै छ र यस क्षेत्रमा देखिएको उहाँको कलात्मक परिष्कार प्रशंसनीय पनि छ। तापनि जुन शैलीगत अनुशासन र सुनियोजन चपाइएका अनुहारमा प्रयुक्त छन् तिनको तुलना उहाँका अरू कथात्मक रचनाहरूसित हुन सक्दैन। यो उपन्यास पढेपछि कस्तो अनुभूति हुन्छ भन्ने बल्ल दौलत विक्रम विष्टको औपन्यासिकताले प्रतिभाका किरणहरू फुटायो। दौलत विक्रम विष्टको चपाइएका अनुहारको 8 श्रृंखला वाचन अब शुरू हुन्छ पृष्ठ 123 बाट। कालो ढेडु बाँदरको र कुहिएको जंगली पातका रङ चाहिँ रङ सोहोरेर रातका घोडाहरू पैयाँ ठोक्न थाल्छन्। आँखा भरिभरि निद्राका छिटाहरू उडाएर तर म निदाएको छैन। किम्रिक र त्यो स्वास्नी मान्छे पनि निदाएका छैनन्। मलाई निद्रा यसकारणले नपरेको होइन, म भित्रको तरुण जनावर बिउजिरहेको छ। ऊ त अहिलेसम्म पनि सुति नै रहेको छ। यहाँ पाटे चुराका छिर्लिङ छिर्लिङ स्वर छैनन्। त्यो स्वर भइदिएको भए पनि म भित्रको बासनाको खहरे उर्लिने थियो होला। किम्रिक र त्यो स्वास्नी मान्छेको अँगालोको आभासले पनि मेरो निद्रालाई खोसेको होइन। त्यतापट्टि पनि अहिलेसम्म चिसै छु म। बरु कता कता भए चाहिँ बिउजिरहेछ। भर्खर भर्खर लाजले खुम्चिएकी त्यो स्वास्नी मान्छेका कान भर्दै थियो किम्रिक। अब अनन्तको टामीगनले कैदीपनको आभास उडाउन सक्दैन भनेर त्यो स्वास्नी मान्छेले के कस्तो जवाब दिए त्यो मलाई थाहा छैन। फेरि पनि ऊ किम्रिकी गृहिणी भइसकेकी छे। गृहिणी बनेर लज्जाले राति र उज्याली भइरहेकी छे। हरेक दिन विधिवत क्रमशः निर्लज्ज हुँदै जाँदैछे। भात झैँ छड्किनेछे र आफूले आफैलाई पस्किदिनेछे। तब उसको स्वर किम्रिकको स्वरमा मिसिन साँच्चै के बेर। यस्तो लाग्छ जङ्गलका साराका सारा रुख र बुट्टाहरू फौजी अनुहारमा अनुवाद हुन लागे। चाहिँ साराका सारा फुलका बिरुवाहरू विनाशका किटाणु बनेर रगरगाउन थाले। चाहिँ तल बगैँचामा किम्रिक र त्यो स्वास्नी मान्छेको बीचमा खासखुस फेरि सुरु हुन्छ। म भित्रको सैनिक बिउजनु पर्ने हो। फेरि खुकुरी र टामीगनलाई छाम्नु पर्ने हो मैले। आजै दिउँसो त हो नि जङ्गलमा दुईटा अर्नालाई आपसमा जुझ्न लागेको देखेको। मलाई लागेथ्यो युद्धको राप फोरा चाहिँ जन्मिन्छ र फोहोरमै हुर्किन्छ। मान्छे पनि त स्वयं फोहोर र मैलाको एउटा पुञ्ज हो। ऊ सबभन्दा फोहोरलाई नै मन पराउँछ। उसका सासहरूले फोहोरा टिप्छन् भने फेरि युद्धको भावनाबाट कसरी मुक्त हुन सक्ला मान्छे। किम्रिक र त्यो स्वास्नी मान्छेको युद्ध हुन लाग्यो भने के दुईको विरुद्धमा मोर्चाबन्दी गर्नु पर्दैन र मैले? के त्यो दुई अनुहारलाई मेहमत ठान्नु पर्दैन, युद्ध ठान्नु पर्दैन र मैले? चुपचाप पाइला सारेर कोतपूजामा राँगोको गर्दन छपक्क छप्काए झैँ छप्काइदिनुपर्छ मैले उनीहरूको गर्दन। खुकुरी बुच्चो भयो भने जङ्गली पाठको डोरीले मसक्क मस्कार मारिदिनुपर्छ। त्यो पनि चुडियो भने टामीगनको गोलीले उनीहरूको छातीलाई भुटिदिनुपर्छ मैले। त्यसै गरी शत्रुको आभास पक्का भयो भने ढुङ्गै टिपेर भए पनि मेरो गिद्धेलाई छताछुल्द पारिदिनुपर्छ उनीहरूले। हे ईश्वर, युद्धको मात लागेपछि मान्छे कति घृणास्पद हुन्छन्। मान्छे मान्छे हुँदैनन्। मान्छे खुकुरुले छप्काउनु पर्ने मान्छे हुन्छन्। ग्यासको च्याम्बरमा हालेर मार्नुपर्ने मान्छे हुन्छन्। बिर्सिहाल्नुपर्छ मान्छेले। मान्छेले नै सबभन्दा सौन्दर्यले परिपूर्ण नगर बसाएका थिए भन्ने कुरा बिर्सिहाल्नुपर्छ मान्छेले। मान्छेले नै श्रेष्ठ महाकाव्यको रचना गरेका थिए भन्ने कुरा। मान्छे युद्ध, मान्छे ब्वासो, मान्छे मेहमत, मान्छे विनाश। झ्याल खोल्छु। अँध्यारोमा हराएका ती दम्पतिका बीचमा खासखुस चलि नै रहन्छ। त्यो खासखुस पनि हुन सक्दछ र शान्ति पनि। धुनी अहिलेसम्म पनि बिउजिरहेको छ। त्यसको लफ्काको उज्यालोमा म ती फूलका बिरुवालाई पनि अनुभव गर्न सक्छु जो बुढा भएर ओइलाउन थालेका छन्। ती फूलका अङ्कुरहरूलाई पनि अनुभव गर्न सक्छु जो पलाइरहेका छन्। म भित्तामा झुन्ड्याइएको बाघको छाला काखी चापेर कटेरोको भर्याङ ओर्लिन्छु। फेरि अँध्यारोले छोपिएर रुखमा झोलुङ्गोको तुना बाँध्न थाल्छु। त्यो स्वास्नी मान्छेको पाल्तु भनेको किम्रिक प्रेमको स्वाङमा भन्छ, तिमी मेरो कविताभन्दा पनि राम्री छौ। मेरा गाउँलेहरू तिम्रो सौन्दर्यमाथि गर्व गर्नेछन् बेरगीत। त्यो स्वास्नी मान्छे हाँसिदिन्छे, तर त्यो खेतकाभित्र लुकेको अभिप्रायलाई बुझ्न सक्दिनँ म। जाति भयो, प्रेमको स्वाङ उड्यो, उही युद्धको आभासलाई बिउझाउने छनक बिउजिएको भए निश्चय पनि म भित्रको बुद्ध मर्ने थियो। हाँसोलाई भाँचेर त्यो स्वास्नी मान्छे भन्छे, गाउँमा पुगाउला नै भन्ने आशा छ तिमीलाई? मलाई त पत्यार छैन किम्रिक, चिन्त शान्ति छैन। किन किन हेरी त राख, त्यो वायरलेसलाई ठिक गर्छु गर्छु, केवल एक महिनाको समय देऊ, त्यतिमा पनि भएन भने मलाई भन्नु। किम्रिक र त्यो स्वास्नी मान्छे फेरि त्यो चौतारीलाई छाडेर अर्कोतिर पाइला सार्छन्। धोनीको आगोको लप्काको उज्यालोमा म उनीहरूको आकृतिलाई अनुभव गर्न थाल्छु, तर उनीहरूको रुमानी अरफसँग मलाई के चासो। म झोलिङ्गोमा पल्टिन्छु। सन्त्रासको स्थिति टरिसकेको छ, नटर्ने त कुरै भएन। म फेरि उज्यालोको अभ्यर्थना गर्न थाल्छु। यस्तो लाग्छ एउटा नदेखिने पनभित्र लुकेको आकृतिले रूपरेखा लिन लागे जस्तो, एउटा अप्राप्य वस्तु प्राप्य हुन लागे जस्तो, एउटा ध्वनिहीनताले ध्वनि समाते जस्तो। किम्रिक त्यो स्वास्नी मान्छेभित्र उम्लिरहेको बिच्छुकी आशंकाहरूलाई मानौ गीतको बोलीले पुछिदिन चाहन्छ। म झोलुङ्गोमा पल्टिएको पल्टे उसको गीतलाई अनुवाद गर्न थाल्छु। मन मेरो, आँखा तिम्रो, दुवै छन् रोगी। गीत ओरओर आउँछ। ध्वनिको लप्कामा फेरि म त्यो स्वास्नी मान्छे र किम्रिकको हुलियालाई प्रष्ट अनुभव गर्न थाल्छु। पहिले यहाँ आउँदा त्यो स्वास्नी मान्छे जति गोरी र सफा थिए, अहिले त्यो गोरी र सफा छैन। उसको अनुहारमा पनि यी जङ्गली पातहरूको रङ सर्दैछ, उसको पहिरनमा पनि यी जङ्गली पातहरूको रङ सर्दैछ। सम्भवतः त्यो रङसँग किम्रिकलाई विद्रोह छ। ऊ गीतले विद्रोहको दम्भ उडाइदिन्छ। गीतका बोलहरू उच्चारण गर्दा गर्दै किम्रिक र ऊ मनेर आइपुग्छन्। त्यो स्वास्नी मान्छेले मनेर आएर भन्छ, अनन्त तपाईँ यहाँ? तर निधाएको छल उडाइदिन्छु म। मलाई सम्झना छ, मेरो गाउँमा कुनै दुलाहाले दुलाईलाई कोठाभित्र पसाएपछि घरका तरुणीहरू र तरुणाहरू निद्रा परेको छल उडाइदिन्थे। दुला दुलाईले ढोका थुनेपछि फेरि उनीहरू ढोकाको कान थार्थे। सम्भवतः म त्यो दृश्यलाई बिउझाउन चाहिरहेको छु। किम्रिक भन्छ, भो सुत्न देऊ, निदाएको मान्छेलाई व्यर्थ किन उठाउनु। त्यो स्वास्नी मान्छेको नरम हत्केलो मेरो निधारमा ओर्लिन्छ। निश्चय नै यो हत्केलामा गन्ध टाँसिएको छैन, यो हत्केला साह्रै नरम छ। यति नरम, यति कोमल कि उत्तेजनाका लहरहरूलाई भिउजाइदिन्छ शरीरका कुना कुनामा। म रोमाञ्चित हुन्छु। निश्चय नै किम्रिकसँग उसको बिहे हुनुभन्दा पहिले मलाई उसको स्पर्शमा त्यस किसिमको रोमाञ्च टाँसियो झैँ लागेको थिएन। त्यो हत्केलालाई त मैले आत्मसात गरेको थिएँ किम्रिककै हत्केलाको रूपमा, तर किम्रिकसँगको बिहेको दृश्यले कुन्नी के गरिदिएको छ मलाई। म त्यो स्वास्नी मान्छेलाई मेरो गाउँकी बालाकै रूपमा देख्न लागिरहेको छु। यस्तो लाग्छ मेरो तटस्थको अभ्यर्थनाले मेरो यौवनलाई मार्न सकेको छैन। म थाहा नपाउँदा नपाउँदै पनि उच्छृङ्खल भइरहेको छु। म भित्रको पशु लगामहीन छाडा भइरहेको छ, तर मैले त्यसलाई लगामहीन हुन दिनुहुन्न, छाडा हुन दिनुहुन्न। म निधाएको छल उडाइ नै रहन्छु। पराईकी स्वास्नी, मैले कुनै किसिमले पनि आफूभित्र लोभलाई बिउजाउनुहुन्न। त्यो स्वास्नी मान्छे किम्रिक सँगसँगै फेरि माथि जान्छे। त्यसको पैतालाले उडाएको ध्वनिमा पनि हरे कस्तो जादु टाँसिएको। छिनभर पहिले सारा जङ्गललाई छोपेको कालीमाला चातेर जुन जान थाल्छ दिन चाहिँ। झोलुङ्गोमा धसिन चाहेर पनि धसिन सक्दिनँ म। फेरि उठ्छु। कटेरोमाथि चिराग निभिसकेको छ। हुन सक्दछ दुवै एक दोस्राको अंगालोमा बाँधिएर निदाइरहेका होलान्। तर यस दृश्यको कल्पना किन? कि मभित्र सारा उज्याला हरफहरू बिटुलिन थालेका छन्? कि मेरो हिमाल मबाट टाढा भइसकेको छ? कि ईश्वर, यो कुरा राम्रो होइन, निश्चय पनि राम्रो कुरा होइन। यो नाटक हो, रौरव नाटक। म झोलुङ्गोबाट ओर्लिएर फूलका झ्याङहरूलाई चलाइदिन्छु। वरिपरिका रूखमा आश्रय लिएका चराहरू जुनलाई सम्झेर कलरव गर्न थाल्छन्। म आफूलाई फूलको थुङ्गाको रूपमा अनुभव गर्न थाल्छु। फेरि फूलका बिरुवाहरूलाई चलाउन छोडेर तालतिर जान्छु। म तालनिर उभिन्छु। निद्रामा डुबेको ऐना झैँ पानीमाथि नक्षत्र सेनाहरू लिएर त्यो ताललाई कुनै दैत्यले चोरेर लैजाला भन्ने डरले पालो बसे झैँ प्रतीत हुन्छ। म टकटकी बाँधिदिन्छु। लहरहीन दर्पणमा यो उज्यालो रात मानव एउटा रुमानी कविता भन्छ, रफमा सगुनलाई च्यापेर। केही पर हरिण र जरायोका बथानले तालको पानी लिएर फैलिएर शान्त पानीलाई खलबलाइदिन्छ। चन्द्रमाको प्रतिबिम्ब उदाउँछ, मेटिन्छ फेरि र फेरि। एकाएक मेरा आँखा अलि पर रुखमुनि उभिएको बाघमाथि पर्छन्। रुखका हाँगामाथि बसेको बाँदर त्यसै त्यसै अत्तालिएर कराउँछ र निमेषमै त्यसै त्यसै लल्याक लुलुक भई भुइँमा फ्यात्त झर्छ। बाघ बाँदरलाई टिपेर त्यहाँबाट हराउँछ। म फेरि आफ्नै झोलुङ्गोमा फर्किन्छु। भोलिपल्ट बिहान जुन बेला मेरो आँखा खुल्छ त्यति बेला त्यो स्वास्नी मान्छे मेरो अगाडि उभिएकी हुन्छे। ओठमा उही मोहलाग्दो मुस्कान खेलाएर ऊ भन्छे, तपाईँ यहाँ नसुत्नुपर्ने थियो अनन्त। के भयो त सुतेर? म उसलाई नरम स्वरमा जवाफ दिएर आफ्नो वरिपरि आँखा घुमाइदिन्छु। भर्खर भर्खर आफ्नो अगाडि मैले आमालाई देखेको थिएँ। आमा त्यस्तै देखेकी थिइन् जस्तो उनलाई चितामा सेलाउने बेलामा देखेको थिएँ। उही छिटको फरिया, खाडीको पटुका, टोप्रेलको चोलो, कानभरि मुन्द्रा र डुङ्ग्री, अगाडि चुल्ठो बाटेकी आर्य बान्केकी मेरी आमा जहाँ उभिएकी थिइन् त्यो हाम्रो घरको पिँढी हुनुपर्छ। उही रातो माटोले सिनित्त पोथेको पिँढी। तर आमासँग बोल्न पाइनँ मैले। के आमा भन्न लागेको थिएँ त्यतिखेर नै बाँचिएको थियो मेरो निद्रा। सामान्य त्यो स्वास्नी मान्छे उभिएकी थिए आमाको सट्टा, तर यो स्वास्नी मान्छेको जिउमा फ्रक छ, मेरी आमाको जिउमा फरिया हुन्थ्यो। सात वर्ष अगाडि घर छाडेर जब मैले देउराली डाँडो काटेको थिएँ त्यति बेला पनि सपना देख्थेँ। सपनामा कहिले म चराहरू झैँ उडिरहेको हुन्थेँ, कहिले शत्रुसँग कुस्ती खेलिरहेको हुन्थेँ, त कहिले सेती र माधी खोलाको सङ्ग्लो पानीमा पौडी खेलिरहेको। तर आमालाई देखेको थिइनँ। काठमाडौँमा पनि आमालाई देखेको थिइनँ र मोर्चामा आएपछि पनि आमाको एउटा तस्विर थिएन मसँग। आमालाई सपनामा हेर्न चाहेको थिएँ सयौँपल्ट, तर देखेको थिइनँ। आज कुन्नी के भएर हो आमा सपनामा आइन्? आमाको प्राण जाँदा सानी बहिनी बुनुको ज्यादै खुटको थियो, न बुनुलाई केही भयो कि? मन चिसो हुन्छ। त्यो स्वास्नी मान्छे मेरो एकदम नजिकै आएर भन्छ, यो बिहे तपाईँलाई मन परेको छैन कि कसो अनन्त? म उत्तर दिन्छु, म त खुसी छु। साँच्ची साँच्ची त हो नि, बेखुसी त यसमा छु, तपाईँलाई केही कुरा दाइजो दिन पाइनँ, तपाईँको लागि केही कुरा दाइजो दिन पाइनँ, तपाईँको लागि केही वस्तु छैन मसँग। नेपाली गहना लाउनुहुन्छ? ऊ सोध्छे, नेपाली गहना? तर तपाईँको कान छेडेको छैन, कान नछेडी कसरी लाउने? त्यो कुरा पनि भएन। त्यो स्वास्नी मान्छे फुलको थुङ्गा झैँ अलुकी हुन्छ। मेरो हातलाई समातेर फेरि ऊ बगैँचामा उम्रिएका प्रत्येक फुलका बिरुवाहरूलाई जाँच्न थाल्छ खुसी खुसीले। तर म उसँग हुन्न, मेरो मन यो थलालाई छाडेर बहिनी बुनुलाई सम्झन थाल्छ। आमा परलोक भएको छ महिना पनि बित्न नपाउँदै बाले फेरि अर्कै स्वास्नी भित्राउनु भएको थियो। म बुनुको आमा भनेको थिएँ, उसलाई नखुवाइकन आफू खाँदै खान्न थिएँ। राति सुतेको बेलामा उसलाई छोडेर भागेको थिएँ म। बिचमा एकपल्ट गाउँ फर्काउँदा ऊ साह्रै रोएकी थिए। उसको पोल्टाभरि खेलौना र खानेकुरा हालेर आएको आएकै छु। कठै मेरो बाध्यतालाई त्यो सानी केटीले सम्झिदिए कति हलुकी हुन्थ्यो अलि। केही छिनपछि किम्रिक आएर हामीसँग मिसिन्छ। फुलहरूलाई जाँच्ने काम सिद्धिएपछि त्यो स्वास्नी मानिस किम्रिक सँगसँगै जहाजभित्र बस्छे। सम्भवतः वायरलेस बन्छ भन्ने उनीहरूलाई आश छ, तर म उनीहरूसँग हुन्न। म त्यही ठाउँमा बसेर काठका घोचालाई आफ्नो गर्दनमा तिर्स्याएर पाखुराका कापले अचेटी अचेटी त्यसै गरी बाँच्न थाल्छु, जसरी पहिले पहिले बाँचेको थिएँ। दिन र रातहरूलाई खेलाउँदा खेलाउँदै त्यो स्वास्नी मान्छे र किम्रिकको बिहेको आयुर्दाले वर्ष मनाइसकेको छ। एकपल्ट पछाडि फर्किन्छु। छाडिएका दिनहरूका पानामा न परिजनहरूका अतिक्रमणले रगत चुसी अशक्त तुलाएको कथा छ, न प्रगतिको, न आकाशमा फुटालिएका रङ्गी चङ्गी उज्यालोको कथा छ, न मेसिनगन र ट्याङ्कका गोलीहरूको, न क्रान्ति, न उपद्रव, न सिपाही र पुलिस, न जुलुस, केही पनि छैन। बितेको दिनमा हरेक पानामा ऊ एउटा किसिमको तस्विर, एउटै किसिमको स्वर, एउटै किसिमको लय, नवीनताको छना कतै पनि छैन। मात्र छ पशुहरूलाई आखेट गरेको र बगैँचामा रोपिएका फलका जातिहरूको विकासको कथा, कहिले फूल, कहिले शिकार, कहिले जलक्रीडा, कहिले गफ त कहिले साहित्यको, त्यसबाहेक अर्थ केही छ भने त्यो स्वास्नी मान्छे किम्रिकको काखमा निधाएको कथा छ। बिहानदेखि पशुहरूको आखेट गरेर किम्रिक सँगसँगै जङ्गलबाट फर्किरहेको छु। आज हाम्रो पिठोमा शिकारको बारी छैन, बरु छन् केही अमिला, टर्रा र गुलिया किसिमका फलफुलहरू। हामी जङ्गलबाट तालको किनारमा ओर्लिन्छौँ। तालको पल्लापट्टि किनारमा आज पनि अर्ना र हात्तीहरू छन्। तालको पानीमाथि उही परिचित जलपक्षीहरू छन्। म बन्दुक उठाउँछु, तर यो थलामा आएदेखि त्यो ताललाई ताकेर एक फायर पनि गरेको छैन मैले। खास कुरा त के भने, त्यो तालप्रति मेरो मोह छ, त्यो तालमाथि चर्ने जलपक्षीहरूसँग मोह छ। त्यो मोहभित्र मेरो कथाको कुन अंश टाँसिएको छ कुन्नी, त्यस सम्बन्धमा आजसम्म विचार गरेको छैन मैले। म ताललाई छोडेर फेरि किम्रिक सँगसँगै उही कटेरोतिर फर्किन्छु। त्यो स्वास्नी मान्छे उही खुर्पा लिएर कटेराको बारेङ ओर्लिन्छे। म आउँदा आउँदै उतिर आँखा चेप्लाइदिन्छु। निश्चय नै त्यो स्वास्नी मान्छे फुलसँग विरक्त हुन सक्दिन जीवन पर्यन्त। सम्भवतः ऊ सपनामा पनि फुलसँग हुन्छ। हिउँद, वर्षा, बसन्त, चाहे जुनसुकै महिना होस्, फुलहरूप्रतिको उसको प्रेम ओइलाएको थाहा भएको छैन। आजसम्म ऊ त्यत्तिकै जाँगरिली छ जत्तिकै ऊ डेढ वर्ष पहिले पनि थिए। ऊ भरेङ ओरिएपछि दुई पाइला सारेर एउटा रुखको हाँगालाई समातेर उभिन्छ। सम्भवतः उसलाई थकाएको अनुभव भइरहेको छ। म अनुभव गर्न थाल्छु उसमा केही न केही परिवर्तन अवश्य भएको छ। उसको खुट्टा छोटो र केही गरुङ्गो भए चाहिँ प्रतीत हुन्छ। नचाहँदा नचाहँदै पनि उसको पेटमा भएको परिवर्तनलाई मेरा आँखा अनुभव गर्न थाल्छन्। लाज मान्नुपर्ने केही कुरा छैन, ऊ आमा हुने भएको छ। क्यार मेरा गाउँका स्वास्नी मान्छेको पेट पनि यस्तै हुन्थ्यो आमा हुने बेलामा। तर उसको आत्मीय सफा अनुहार, मिलनसार आँखाको रङमा यस्तो विधि परिवर्तन भएको अनुभव हुँदैन। बरु झन् अनुहार त पक्क बले चाहिँ प्रतीत भइरहेको छ। म किम्रिकतिर हेर्छु, उसमा प्रेमको स्वाङ देखिँदैन। जे होस्, उसले चुपचाप अगाडि पाइला सारेर त्यो स्वास्नी मान्छेलाई आफ्नो हातको टेवा दिनुपर्ने थियो, सान्त्वनामा दुई चार अरफहरू उडाइदिनुपर्ने थियो। वसन्त महिना लागेदेखि नै उसले स्वास्नी मान्छेसँग रुमानी किसिमको गफगाफ गर्न छाडिदिएको छ। यसकारणले होइन कि ऊ त्यो स्वास्नी मान्छेको सौन्दर्यसित विरक्तिएको छ। उसको पेटलाई पन्छाएर हेर्ने हो भने ऊ अहिले पनि जर्मनी सौन्दर्यको नमुना हुन सक्छ। बरु यसकारणले त्यो स्वास्नी मान्छेको पेटलाई अनुभव गर्दा उसलाई मेरो अगाडि लाज चाहिँ लाग्छ, तर मैले उसलाई टोकिसकेको छैन। किम्रिक फेरि उही जहाजभित्र पस्छ। सम्भवतः ऊ फेरि उही वायरलेसलाई बनाउन चाहन्छ जुन आजसम्म पनि तयार हुन सकेको छैन। त्यो स्वास्नी मान्छे रुखलाई छोडेर फेरि पाइला सार्न थाल्छ। तर हिँड्दा हिँड्दै कुनै अदृश्य शक्तिले थचक्क थिचिए चाहिँ भुइँमा बस्छ। एउटा अनिष्टको आशंकाले म मानौ चुडिन्छु। फेरि छिटो उसको नजिकै पुगेर म भन्छु, किन के भयो? हेर्नुहोस् न, रिङ्गटा लाग्यो त्यसैले, बोल्दा बोल्दै मुस्कुराइदिन्छे ऊ। म उसको पाखुरालाई समातेर उठाउँदै भन्छु, यस्तो त कहिले भएको छैन तपाईँलाई, हिँड्नुहोस् माथि जाउँ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, चाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। हामी श्रुति सम्वेकमा दौलत विक्रम विष्टको उपन्यास छपाइएका अनुहारको वाचन सुन्दैछौं। अब यसको बाँकी अंश वाचन सुनौ। इम्रिक फेरि उही जहाजभित्र पस्छ। सम्भवतः ऊ फेरि उही वायरलेसलाई बनाउन चाहन्छ जुन आजसम्म पनि तयार हुन सकेको छैन। त्यो स्वास्नी मान्छे रुखलाई छोडेर फेरि पाइला सार्न थाल्छ। तर हिँड्दा हिँड्दै कुनै अदृश्य शक्तिले थचक्क ती चिजै भुइँमा बस्छे। एउटा अनिष्टको आशंकाले म मानव चुडिन्छु। फेरि छिटो उसको नजिकै पुगेर म भन्छु, किन के भयो? हेर्नुहोस् न, रिङ्गटा लाग्यो त्यसैले। बोल्दा बोल्दै मुस्कुराइदिन्छे ऊ। म उसको पाखुरालाई समातेर उठाउँदै भन्छु, यस्तो त कहिले भएको छैन तपाईँलाई, हिँड्नुहोस् माथि जाउँ। ऊ केही जवाफ दिन्न। मेरो पाखुराको सहारा लिएको लिए कटेरोतिर जाने बाटो छोट्याउन थाल्छ। ऊ अहिले एकदम साधारण स्वास्नी मान्छे भएकी छ। उसमा यौवनको तत्परता छैन। किम्रिक अझै जहाजभित्रै छ। हरेक दिन केही न केही समय जहाजभित्र बिताउँदै आइरहेको छ। उसको शान्तिलाई बिथोल्ने कुरा पनि भएन। तर त्यो स्वास्नी मान्छेको खुट्टा भने आज साँच्चै नै लाटो भइरहेको छ। पाइला सार्न पनि धौधौ परिरहेछ। उसलाई बल्ल तल बिछौनामा पुर्याउँछु। म भन्छु, तल नगर्नु पर्ने थियो तपाईँले। हेर्नुहोस् न, अघिसम्म दुखेकै थिएन। ऊ बिछौनाको आश्रय लिएर भन्छ, तल पुगेपछि एकाएक खुट्टा सार्ने भएन त म के गरौँ? अहिले त कम्मर पनि दुख्न लागिरहेछ। म उसको अनुहारमा टकटकी बाँधिदिन्छु। ऊ चिटचिटी पसिनाले मानव रुझ्न थाल्छ। बस्नै सक्दिनँ ऊ। काटिएको रुख चाहिँ पिछौनामा लडेर ऊ भन्छ, अनन्त त्यो औषधिको ब्याग झिकिदिनुहुन्छ कि? उसको इच्छा अनुसार भित्तामा झुन्ड्याइएको ब्याग झुकेर उसको अगाडि राखिदिन्छु। केही अस्वाभाविक ढङ्गले आफ्नो शरीरको भारलाई सम्हालेर ऊ गुडुल्किएकी छ। उसको अनुहारमा त्यसै त्यसै दौडिरहेको पीडाको छायालाई अनुभव गर्न थाल्छु। उसमा ब्याग खोलेर औषधि झिक्ने तागतसम्म पनि छैन। म चुपचाप ब्याग खोलेर उसको इसारा इसारामा औषधिको सिसी झिक्छु। औषधिलाई सिरिन्जमा भरेर उतिर लैजान्छु। त्यो स्वास्नी मान्छे भन्छ, मेरो औँला मेरो नियन्त्रणमा छैनन् अनन्त। हेर्नुहोस् त कस्तो काम न थालेका छन्। त इन्जेक्सन मेरो निम्ति तपाईँ स्वयं डाक्टर बन्नु पऱ्यो अनन्त, नसामा दिने इन्जेक्सन हो यो। म साँच्चै नै एउटा डाक्टर चाहिँ उसको पाखुराको नसालाई जाँच्न थाल्छु। पीडाले उसको नारीको सेतो मासुमा लुकेका निला नसाहरूको अंश देखिन थालेका छन्। डर मान्नु पर्दैन, मैले अलिकति कोसिस गरेँ भने म एउटा डाक्टर साबित हुन सक्छु। उसलाई इन्जेक्सन दिएर अगाडि राखेको थर्मसको पानीले सिरिन्ज दिन थाल्छु। ऊ फेरि बोल्छे, अनन्त म उतिर सिरिन्ज धुँदा धुँदै आँखा चेप्लाइदिन्छु। ऊ फेरि स्वाभाविक किसिमले बिछौनामा हातखुट्टा फैलाइदिन्छे। सम्भवतः औषधिको असर होला। धोइएको सिरिन्जलाई बट्टामा बन्द गरेर फेरि ब्यागभित्र राखी ब्याग बन्द गरिदिन्छु। एकछिनपछि उसको अनुहारमा पसिना पहिलेको भन्दा निकै कम भए चाहिँ अनुभव हुन थाल्छ मलाई। ब्यागलाई पहिलेको ठाउँमा के झुन्ड्याउन थाल्छु म। ऊ फेरि बोल्छे, आजभोलि मलाई के भएको छ कि हर वक्तै भने जस्तो म आफ्नो अस्पताललाई सम्झन पुगिरहेकी छु। हेर्नुहोस् न, अघि पनि म दिवासपनामा अस्पताल पुगेकी थिएँ। मेरो अगाडि पाकेका अङ्गुरका झुप्पा र मौसम थियो। त्यस्तो सम्झना त आउने नै भयो नि फ्राउ, म भन्छु सम्झनाको पनि त एउटा मात्र हुन्छ, तर मेरो सम्झनाले त सीमा नाघिसक्यो अनन्त। ऊ फेरि चुप लाग्छ, सम्भवतः उसलाई थकाइ अनुभव भइरहेको छ। हुन सक्दछ ऊ फेरि दिवा स्वप्नमा डुबेर उही अङ्गुरका दाना र मौसम खाइरहेकी होस्, तर यसबारेमा विचार गर्नुपर्ने खण्ड छैन। म झ्यालबाट बाहिर हेर्छु, बतासको स्पर्श स्पर्शमा साराका सारा फुलका बिरुवाहरू हल्लिरहेका छन्। कालो ढेडु बाँदर र बाँदरनी एउटा नवजात बाँदरलाई रुख चढ्न सिकाइरहेका छन्। तर मेरो आँखा टिप्न थाल्छन् तालका किनारालाई। दिनको यस प्रहरमा आजभन्दा पहिले पनि मैले हरिण र बारासिङ्गेको बथानलाई देखेको थिइनँ, तर आज त उनीहरूले शरीरले किनारा नै छोपिएको छ। कुनै चाडमा मान्छेको हुलले सेती खोलाको बगर छोपिए जाए। हेर्नुहोस् न अनन्त, त्यो स्वास्नी मान्छे ओठभरि पीडा मिश्रित मुस्कान खेलाएर भन्छ, तपाईँसँग कुरा गर्दा गर्दै पनि म तपाईँलाई छाडेर फेरि अस्पताल पुगेकी थिएँ। यस जङ्गलमा त्यस्तै किसिमको स्वाद दिने कुनै फल पाउन सकिँदैन अनन्त। खोज्नु पर्ला नि, म उत्तर दिन्छु, खोज्नु पर्ला होइन, अब तपाईँले मेरो निम्ति खोजिहाल्ने कृपा गर्नु पर्यो। तपाईँलाई थाहा छैन अनन्त, तृष्णाले कम्ती व्याकुल भइरहेको छु म तृप्त भएन भने यो जङ्गलमा मेरो मृत्यु हुन्छ कि भन्ने लागिरहेछ मलाई। त्यस्तो भिच्छुकी कल्पना पनि गर्नु तपाईँ जस्तो मान्छेले, म अलि हप्काए जसरी भन्छु, मेरो मन मेरो बसमा छैन अनन्त। ऊ चुपचाप लागेर यही उत्तर दिन्छ। ऊ फेरि आँखा चिम्लन्छ, म चुपचाप बाहिर निस्कन्छु। तिम्रेक अझै पनि जहाजभित्रबाट निस्केको छैन, अहिलेसम्म ऊ त्यो जहाजभित्र कसरी गुम्सेर बस्न सकेको होला। स्वास्नी मान्छे उसकी स्वास्नी हो, उसले निश्चय नै यस किसिमले लापरवाही देखाउनु नपर्ने। फेरि यो जङ्गल हो सहर होइन, मलाई उसँग रिस उठ्छ, तर रिस कस्तो, यो पनि मोहजनित विडम्बनाको एउटा हरफ न हो, इच्छाहीनताको अभ्यर्थनालाई बिथोल्ने। कठै आज फेरि म तटस्थताको आह्वानतिर चिप्लिएको छु, नचिप्लिकन पनि त भएन जीवनलाई चाहने हो भने। म भरेङ ओर्लेर किम्रिक निर पुग्छु, उसलाई म आएको पनि पत्ता हुँदैन क्यारे। म अलिक कठोर स्वरमा भन्छु, किम्रिक मिन फ्युअरर, मेरो मालिक। ऊ हाँस्दै भन्छ, भन्नुहोस् के आज्ञा छ, यो किम्रिक पालन गर्न तयार छ हजुर। तिमी यहाँ खुसी भइरहेको छ उता, खुसीको त विषय नै छ, यत्रो दिनसम्म नबनेको वायरलेसलाई बल्ल आज ठिक पारेको छु, बस अब अलिकति कसर छ। छोडा त्यो वायरलेस वायरलेस, केही पत्तो छ तिमीलाई के भइरहेछ, के भइरहेछ त, ऊ सोध्छ। तिमी श्रीमती झन्डै मूर्छा परेकी थिइन् लडेर, म अगाडि नभइदिएको भए के हुन्थ्यो म भन्न सक्दिनँ। उनको श्रीमान तिमी, यस्तो लापरवाही हुनु राम्रो कुरा होइन किम्रिक, बुझ्यौ, खुट्टा भारी भएर हिँड्न पनि नसक्ने भएकी छिन् तिमी। किम्रिक एकाएक खेतका छाडेर हाँसिदिन्छ, उसको मुखबाट यस्तो हाँसो फुट्नु त्यो पनि नौलो कुरा हो मेरो निम्ति। म छक्क परेर उसको अनुहारमा टकटकी बाँधिदिन्छु, ऊ हाँसो भाँचेर भन्छ, त तिमीलाई व्यथा लाग्न थालिसक्यो, कस्तो व्यथा, कस्तो व्यथा नि अब, बच्चा पाउने व्यथा, म तिमी बच्चाको बाबु हुने भयो अब, हो अनन्त, अब चाँडै नै म बाबु हुने भएको छु। जुन दिन बेरगीतले त्यो कुरा भनेकी थिइन् त्यस दिन तिमीलाई थाहा छ रातभरि सुत्न सकेको थिइनँ म, बच्चा मन नपरेर हो कि म सोध्छु, त्यसो होइन अनन्त, वास्तवमा कुरा के भन्ला भने त्यो बालकको महत्त्व के हुन्छ र जङ्गलमा, त्यसलाई शिक्षा दीक्षा कसले दिन्छ, ऊ कोसित खेल्छ, के फरक हुन्छ उसको जीवन र जङ्गली जनावरहरूको जीवनमा, खालि ढाँचा मात्र फरक होइन, उसलाई साँच्चै नै यस जङ्गलमा जीवन बिताउनु पऱ्यो भने अनन्त के हुन्छ। ऊ बोल्दा बोल्दै निराश चाहिँ हुन्छ, यसको कुरालाई बुझ्ने प्रयत्न गर्न थाल्छु म, उसँग जङ्गल पस्ता पस्दै, तर बुझ्यौ आज म त्यति चिन्तित छैन, ऊ फेरि बोल्छ, भोलि पर्सिसम्ममा कुनै जहाज यहाँ ओर्लन्छ हामीलाई लिन, सम्भव छ बच्चाको प्रसव कुनै अस्पतालमा हुने, त्यो त धेरै राम्रो, तर अनन्त के कति त्यो वायरलेसले साँच्चै नै काम गरेन भने, मेरो आजसम्मको परिश्रम त्यसै खेर गयो भने, धन्दा नमान किम्रिक, म छु त्यो बच्चाको काका, त्यो बच्चाले मेरो देशको बुद्धलाई चिन्नेछ, तिम्रो देशको येशू क्राइस्टलाई चिन्नेछ, त्यति मात्र होइन किम्रिक, उसले विश्वका सबै सबै शान्तिका दूतहरूलाई चिन्नेछ, विश्वका निम्ति ऊ एउटा यस्तो मान्छे हुनेछ जसले विश्वका मान्छेलाई युद्धका आँखाले होइन मान्छेका आँखाले हेर्न सिकाउनेछ। तर ऊ विश्वको माझमा पुग्छ नै कसरी, जसरी हामी युद्ध क्षेत्रबाट यहाँ आइपुग्यौँ, तिम्रो मतलब मैले सयौँ पल्ट भनेको छु, हजारौँ पल्ट भनेको छु, यो जहाजको पाङ्रालाई बाँसमा अल्झाएर एउटा गाडी तयार पारौँ भनेर। यो जङ्गलले हाम्रो बाटो रोक्न सक्दैन कि मृग, न त मरुभूमिका बालुवामा बिच्छेका मृग तृष्णाले। तर तिमी भन्छौ बाँसका ढुङ्ग्रामा राखेको पानीमा किरा पर्छ, मरुभूमिको आँधीले पुरिदिन्छ। किम्रिक मेरो अनुहारमा टकटकी बाँधिदिन्छ। अझै उसको आँखा तेजी लाउन सकेका छैनन्। मानौ उसले आबादी क्षेत्रलाई छाडेर यो जङ्गलभित्र आएको कुरालाई विश्वासै गर्न सकेको छैन। विश्वास गरे पनि मरुभूमिको बतास र आँधीको स्मृतिले बाँचिसकेको छ। तर म केही पनि बोल्दिनँ। मैले त्यो स्वास्नी मान्छेको तृष्णालाई बुझेको छु। यो जङ्गलमा त्यस किसिमको स्वाद दिने फल पाउन असम्भव झैँ छ। फेरि लिचीको जस्तो स्वाद दिने एउटा जातिको फल, जसको स्वादलाई पछिल्लो वर्षमा किम्रिक र मैले लिइसकेका हुन्छौँ। त्यसलाई लगेर म त्यो स्वास्नी मान्छेको अगाडि राख्दै भन्छु, फ्राउ, यसको नाम हामीले अङ्गुर राखेका छौँ। अङ्गुर, ऊ हाँसिदिन्छ। तपाईँ जस्तै उज्यालो छ फ्राउ यो, म उसको हाँसोमा हाँसो मिलाउँदै भन्छु। वास्तवमा यसलाई सम्झेर खानुहोस् फ्राउ, मलाई लाग्छ यसले तपाईँलाई निराश गर्दैन। बोल्दा बोल्दै त्यो फलको बोक्रा छोडाएर त्यसको सेतो सेतो गुदीलाई उसको हातमा राखिदिन्छु। औपचारिकताको प्रश्न र समस्या छैन यहाँ। म हातको हत्केलालाई नै रिकापी सम्झने कुरामा अभ्यस्त भइसकेको छु। त्यो स्वास्नी मान्छे अभ्यस्त भइसकेकी छे, किम्रिक पनि अभ्यस्त भइसकेको छ। त्यो स्वास्नी मान्छे त्यसको स्वाद लिएर आरिँदै भन्छ, धन्यवाद अनन्त, म सम्झिन्छु, अब म बाँच्छु, अब म मर्दिनँ। साँच्चै मिठो सहर अनन्त, कुनै दिन जर्मनी जाने मौका पाएँ भने यो फलको बिरुवालाई म पनि जर्मनी लैजान्छु अनन्त। म मुस्कुराइदिन्छु। ऊ साँच्चै नै भोकाएको मान्छे चाहिँ त्यो फललाई सोहोर्दै खान्छे। खाँदा खाँदै ऊ फेरि बोल्छे, म लिची र यो फललाई मिलाएर अवश्य प्रयोग गर्छु अनन्त, अवश्य म विश्वलाई एउटा नयाँ स्वादको फल चखाउन सफल हुनेछु। म फेरि हाँसिदिन्छु। रातको प्रेत झैँ प्रहरमा म फेरि उही आफ्नो पूर्व परिचित झोलुङ्गोमा धसिन्छु। अभिव्यक्तिको अन्तरालमा कुनै न कुनै किसिमका अनुहार छन्, न कुनै किसिमका घटना। म यो जङ्गलको कालो छाया जस्तो चकमन्न पनि छैन। मलाई यस्तो लाग्छ मानव उही निराकार अङ्गले मेरो अज्ञानमै मलाई स्पर्श गर्न लागेको चाहिँ। भोलिपल्ट र पर्सिपल्टको रात पनि मेरो निम्ति त्यस्तै किसिमको रात हुन्छ। तर त्यो स्वास्नी मान्छे बिछौनामा सुते कि सुते छ। किम्रिक र मैले उसका हरेक इच्छालाई त्यसै गरी पूरा गर्ने प्रयत्न गरेका छौँ, जस्तो कुनै रानीको इच्छालाई उसका दासहरूले पूरा गर्छन्। तर यहाँ दास र मालिकको प्रश्न छैन, चेला र गुरुको प्रश्न छैन, नेता र अनुयायीहरूको प्रश्न छैन। पूर्ण स्वाधीन छौँ यहाँ। फेरि पनि कुन्य कस्तो खालको छ मान्छेको मन। यो स्वास्नी मान्छेको हरेक आज्ञालाई पालन गर्दा आनन्द मान्छु लाग्न थाल्छ। मान्छे पूर्ण रूपले स्वाधीन हुन कहिले पनि चाहँदैन। पूर्ण स्वाधीनता पनि मानौ पूर्ण अस्वाधीन हुन्छ, पूर्ण रात पूर्ण भए जस्तो। तर म विजय पनि यो स्थिति भयो तटस्थताको आह्वानले त ठाउँकिरीहरूको एकनाशसँग बिउजिरहेको उही परिचय तटस्थतालाई आह्वान गरिरहेछ स्वर। अस्तव्यस्तताभित्र पनि उही निरन्तर झल्किरहने उही प्रकाशपुञ्ज। एकाएक किम्रिक मेरो अगाडि आएर उही ठट्याउलो स्वरमा उडाउँदै भन्छ, मेन फ्योरर, मेरो सलाम, अब बेरगितको बच्चा कुनै हालतमा जङ्गली हुन सक्दैन। मतलब म धुनीको लप्काको उज्यालोमा उतिर आँखा चिप्लाइदिन्छु। ऊ भर्खर भर्खर सगरमाथाको चुचुरामा विजयको झण्डा गाडेर फर्केको तन्नेरी चाहिँ प्रतीत हुन्छ। उसको अनुहारको रङमा पलायनवादिताको झझलको किञ्चित मात्र पनि छैन। ऊ फेरि उही स्वरले दोहोऱ्याइदिन्छ, लक्ष्य फेला पारिसक्यो अनन्त, लक्ष्य फेला पारिसक्यो। त्यसैले तर म उसको कुरोलाई बुझ्दिनँ। सम्भवतः मभित्रको अल्झोलाई बुझिहाल्छौ। मेरो झोलुङ्गोको डोरी समाउँदै भन्छ, बुझेनौ, के बुझौँ भन न, साँच्ची के थाहा पाउनु त तिमीले। कुरा के भने, हाम्रो वनवासको संवादलाई मैले सभ्य संसारमा पुर्याइसकेको छु, बुझ्यौ? कल्पनामा? अरे कस्तो नबुझेको, कल्पनामा होइन साहेब, विपनामा। भर्खर भर्खर हाम्रो वायरलेसले एउटा जर्मन फौजी चौकीलाई समातेको थियो। मैले कुरा गर्ने सौभाग्य पाएको थिएँ मित्रजी। के साँच्ची? म चकित भएको अनुभव गर्दै झोलुङ्गोबाट उठ्छु। साँच्ची त हो महाशय, म झुटो बोलुँला, म साँच्चै खुसी छु। अब बेरितको बच्चा जङ्गलको होइन, सहरी हुनेछ, सभ्य हुनेछ, असभ्य होइन। हेरिरहेका अनन्त, सके आज राति नै हामीलाई लिन जहाज आइपुग्ला, नभए भोलि त निश्चय फरक पर्दैन। विश्वास छ तिमीलाई? म सोध्छु, अवश्य ऊ उत्तर दिन्छ। बोल्दा बोल्दै फेरि कोसीको पुतली चाहिँ उफ्रदै कटेरको भरिङ उक्लिन्छ। राम्रो भयो बेरगितको बच्चा सहरी हुने भयो, यस कुरामा खुसी मान्नुपर्छ मैले पनि। म फेरि झोलुङ्गोमा पल्टिएर माथिको आकाशलाई हेर्छु। सम्भव छ त्यो आकाशलाई मेरी बहिनी बुनुले पनि देखिरहेकी होली, मेरो जस्तो अनुहार र स्वादहरूले पनि देखिरहेका होलान्। तर म त्यतापट्टि सोच्न चाहन्न, जहाज आउँछ नै भनेर ठोकुवा पो कसरी गर्न सकिन्छ र। केही छिनपछि फेरि किम्रेक मेरो अगाडि आइपुग्छ। अहिले पनि अघिकै जस्तै उज्यालोमा नुहाइरहेको अनुभव गर्न थाल्छु म। अहिले उसको हातमा झोलुङ्गो छ। जे होस्, ऊ सँगसँगै मैले पनि खुसी अनुभव गर्नुपर्छ। यो निर्वासित जीवनमा उसको टेवा म बनेको छु भने मेरो टेवा पनि त ऊ बनेको छ। अहिले उसको ओठमा जर्मन भाषाको कुनै गीत खेलिरहेछ। गीत गुनगुनाउँदा गुनगुनाउँदै ऊ अगाडिको आवनसको रुखमा झोलुङ्गोको तुना बाँध्न थाल्छ। म उसको एकाग्रतालाई भत्काइदिन्छु। यो झोलुङ्गो किन यहाँ? आज म यहीँ सोध्छु अनन्त, यहीँ सुत्ने रे। म सोध्छु, वा अनन्त, वर्षौँपछि आज मलाई यो आकाश चिने चाहिँ लागिरहेछ। आकाशमाथिबाट हेरिरहेका यी ताराहरू चिने चाहिँ लागिरहेछ। कुनिस विन्टरमा छँदा बराबर यी ताराहरूलाई हेरेर म गीतले छुने प्रयत्न गर्थेँ। आज पनि त्यस्तै गरौँ जस्तो लागिरहेछ। ऊ झोलुङ्गोमा लम्बसार परेर साँच्चै नै आफ्नो भाषाको गीतको चकमन्नतालाई भत्काउन थाल्छ। मलाई थाहा छैन उसको गीतलाई कुन मनले सुनौँ। उसको श्रीमती अहिलेसम्म पनि व्यथाले पीडित छे। खालि औषधिको असरले ऊ निधाउन सकिरहेकी छे। उसको गीतले बिचरीको निद्रालाई बाँच्न पनि सक्छ, फेरि उसका पीडा मिश्रित चोरले त्यो गीतलाई खल्लो तुलाइदिन पनि सक्छ। म एकदम आफूभित्रको सम्पूर्ण आशंकालाई पखाल्ने कोसिस गरे चाहिँ झोलुङ्गोमा लम्पसार परेर आँखा चिम्लन्छु र चिम्लिरहन्छु, कुनै विघ्न बाधा परेन भने रातभरि। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हो। यस वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने भाउनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutishrutiunn.com.np, इमेल ठेगाना एकपटक फेरि shrutiunn.com.np। हवस् त, अर्को साता दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको अन्तिम श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृङ्खलामा गिजुभाइको उपन्यास दिवा स्वप्नको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।